सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बेलुकीको 8 बज्यो।
नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
स्थानीय तह
अब 48 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री दाहालद्वारा चिनिया राष्ट्रपतिसँग भेटवार्ता, तातोपानी नाका सञ्चालनका लागि सहयोग गर्न आग्रह, चुनावका लागि 13 करोड़ रूपियाँ बराबरको सहयोग गर्ने चीनको प्रतिबद्धता,
मधेस केन्द्रित दललाई पनि चुनावमा सहभागी गराउनु पर्नेमा उप प्रधानमन्त्री थापाको जोड़, मधेस केन्द्रित दलको सहभागितामा चुनाव हुने अर्का उप प्रधानमन्त्री निधिको दावी,
आफ्नै स्रोतबाट सुरुङ मार्ग र फ्लाइओभर बनाउने सरकारको योजना आउँदो वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरिने,
भारत उत्तर प्रदेशमा मासु व्यवसाय आन्दोलित, नयाँ सरकारले व्यवसाय बन्द गराएपछि जीविकोपार्जनमा समस्या भएको भनाई,
र इमर्जिङ टिम्स कप एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग 6 विकेटले पराजित, भोलि बंगलादेशसँग खेल्ने।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
मानिस हराएको सूचना। विक्रम सम्बत 2071 साल चैत 22 गते, तदनुसार 5 अप्रेल सन् 2015 म्याग्दी जिल्लाको खोप्रा डाँडाबाट बयली जाने क्रममा मलेसियन पर्यटक डेनिस ली बेपत्ता भएकाले फेला पार्नुहुने महानुभावले मलेसियन राजदूतावासको मोबाइल नम्बर 98010 08 अथवा 98010 26551 खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पहिलो खबर दिनेलाई 10 लाख रूपियाँ नगद पुरस्कार समेत दिइनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति शी जिनपिङसँग आज भेटवार्ता भएको छ। बेजिङमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित तथा सहयोग आदान प्रदानका विषयमा छलफल भएको उहाँका प्रेस सल्लाहकार गोविन्दाचार्यले जानकारी दिनुभयो। भेटमा प्रधानमन्त्री दाहालले गत वर्षको भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन गर्न र नेपालसँग रेलवे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताउनु भएको थियो। उहाँले नेपाल र नेपाली नागरिक एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि बताउनुभयो। चीनका राष्ट्रपति जिनपिङले तातोपानी नाका लगायत अरू नाका सञ्चालन गर्न चीन गम्भीर रहेको भन्दै त्यसका लागि लागिपर्ने बताउनु भएको छ। भेटमा चीनका राष्ट्रपतिले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैले सक्रियता लिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यस्तै चीनले आगामी वैशाख 31 हुने स्थानीय तहको चुनावका लागि 9 मिलियन युआन अर्थात 13.5 करोड़ रूपियाँ भन्दा बढ़ी सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ। प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनपिङलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको छ।
चिनिया राष्ट्रपतिसँगको भेट अघि एक अन्तर्क्रियामा प्रधानमन्त्री दाहालले चिनिया लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ। बेजिङमा भएको नेपालमा लगानीका अवसर विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट पार्दै व्यवसायीलाई लगानीका लागि आह्वान गर्नुभयो। गर्नुभएको हो। नेपालका सबै राजनैतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले लगानी, व्यापार तथा आर्थिक सुधारलाई आफ्नो देशले विशेष प्राथमिकता दिएको बताउनुभयो। लगानीका लागि उर्वर भूमि नेपालको जुनसुकै क्षेत्र तथा स्थानमा लगानी गर्न सकिने बताउँदै प्रधानमन्त्री दाहालले जलस्रोत, सूचना प्रविधि तथा कृषि क्षेत्रको आधुनिकीकरणमा लगानी गरेर चिनिया लगानीकर्ताले फाइदा लिन सक्ने धारणा राख्नुभयो। अन्तर्देशीय आर्थिक क्षेत्रको विकास र विस्तारमा नेपाल प्रतिबद्ध रहेको, साथै नेपालको आयात तथा निर्यात नीति बजार मैत्री खुला तथा उदार रहेको स्पष्ट पार्दै उहाँले नेपालमा लगानी मैत्री वातावरण निर्माण भएको दावी गर्नुभयो।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत मनजीव सिंह पुरीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ। संविधान जारी भएपछि विशेष गरी एमाले र भारत बीचको सम्बन्ध चिसिएका बेला नवनियुक्त राजदूत पुरीले आफ्नो औपचारिक राजनैतिक भेटघाट एमाले अध्यक्ष ओलीसँगबाट शुरू गर्नुभएको हो। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा झण्डै एक घण्टा भएको भेटमा दुई देश बीचको सम्बन्ध सुधार तथा एमाले र भारत बीचको सम्बन्ध सुदृढ़ बनाउने विषयमा केन्द्रित भएको भेटमा सहभागी एमाले सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो। हिजो मात्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएर जिम्मेवारी सम्हालेका पुरीले आजदेखि राजनैतिक भेटघाट शुरू गर्नुभएको हो। एमाले अध्यक्ष ओली नेतृत्वको सरकारका पालामा भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी गरेपछि एमाले र भारतको सम्बन्ध चिसिएको छ।
विकासको पहल, चुनावी चहल पहल।
उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेस केन्द्रित दललाई पनि चुनावमा सहभागी गराउनुपर्ने बताउनु भएको छ। मध्यपुर थिमी नगरपालिकाको 21 स्थापना दिवसको कार्यक्रममा उपप्रधानमन्त्री थापाले मधेस केन्द्रित दललाई चुनावमा सहभागी गराउन सरकार लागि परेको बताउनु भएको हो। मधेस केन्द्रित दललाई चुनावमा ल्याउन नसके र चुनाव बहिष्कार गर्ने अवस्था आए अतिवादी शक्ति र देश टुक्राउनुपर्छ भन्नेलाई सघाउ पुग्ने बताउनुभयो। उहाँले दुई दशकदेखि हुन नसकेको स्थानीय चुनावलाई सफल पार्न कुनै पनि दल चुनावबाट अलग बस्न नहुनेमा जोड़ दिनुभयो। चुनाव प्रजातान्त्रिक अभ्यास भएको भन्दै उहाँले चुनावको तयारीमा जुट्न सबै राजनैतिक दल तथा नागरिक समाजलाई आग्रह समेत गर्नुभयो।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेस केन्द्रित दलहरूसहितको सहभागितामा स्थानीय तहको चुनाव हुने बताउनु भएको छ। आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मधेसी मोर्चालाई सहमतिमा ल्याउने काम भइरहेकाले मधेसी मोर्चालाई सहमत गराएर चुनाव गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो। अहिले मोर्चाको माग सम्बोधन गर्नका लागि दुई विकल्प, पहिलो संविधान संशोधन र दोस्रो उच्च स्तरीय सीमांकन आयोग भएकोले त्यसलाई कसरी लैजाने भन्ने बारेमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो। यस्तै पूर्वाञ्चलको सुरक्षा अवस्थाको बारेमा गृहमन्त्री निधिले सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गर्नुभएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा शुरू भएको सुरक्षा सम्बन्धी बैठकमा निधिले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने गरी काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिनुभयो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा तोकिएको मितिमा नै तीनै तहको चुनाव सम्पन्न गरेपछि मात्रै देश समृद्धिको बाटोमा अघि बढ़ने बताउनु भएको छ। स्थानीय चुनावको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा सुझाव लिँदै अध्यक्ष ओलीले लोकतन्त्रको आधारशिला चुनाव भएकाले यसलाई समयमै सम्पन्न गराउन सबैको भूमिका हुने बताउनुभयो। चुनावमा नागरिकले सही नीतिका आधारमा छान्ने दलले देशको नेतृत्व गर्ने ओलीले बताउनुभयो। अध्यक्ष ओलीले संविधान सभाका 90% भन्दा बढ़ी सभासदले जारी गरेको संविधान कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्छ पर्नेमा जोड़ दिँदै पार्टीको स्वार्थभन्दा देशको स्वार्थमाथि राख्न आग्रह गर्नुभयो। अर्को प्रसंगमा उहाँले चीनले प्रस्ताव गरेको वन बेल्ट वन रोडमा हस्ताक्षर गर्न नेपालले ढिलो गर्न नहुने पनि बताउनुभयो।
स्थानीय तहको चुनावको तयारीमा होमिएको नेपाली कांग्रेसमा उम्मेद्वारलाई टिकट कसले दिने भन्ने बहस शुरू भएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले आफ्नो मत राखिरहेका छन्। तर बहसमा पार्टी संस्थापन पक्ष शेरबहादुर देउबा, रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहको धारणा प्रतिविम्बित हुने गरेको छ। 744 स्थानीय तह बनिसकेको छ तर त्यसअनुसार पार्टीको संरचना बनि नसकेकाले टिकट कसले दिने भन्ने अन्यौल रहेको छ।
छ वर्ष अघि भारतीय सुरक्षा बल एसएसबीले हानेको गोली लागेर ज्यान गुमाएका मोरङका वासुदेव शाहका परिवारलाई 10,00,000 रूपियाँ राहत प्रदान गरिएको छ। विराटनगरमा गृहमन्त्री विमलेन्द्र निधिले शाहकी श्रीमती उर्मिला देवी शाहलाई राहत रकम हस्तान्तरण गर्नुभएको हो। 2067 साल जेठ 11 गते भारतीय सुरक्षा बल एसएसबीले हानेको गोली लागेर वासुदेवको ज्यान गएको थियो। उहाँका परिवारले वासुदेवलाई शहीद घोषणा गर्न माग गरेका छन्।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र फ्लाइओभर निर्माणको योजना ल्याउने भएको छ। भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमूना योजनाका रूपमा एक एकवटा सुरुङ मार्ग र फ्लाइओभरको कार्यक्रम ल्याउन लागेको हो। पूर्वाधार विकासमा सुरुङ मार्ग र फ्लाइओभर महत्वपूर्ण रहेको र दात्री संस्थाको सहयोगमा काम हुन नसक्ने देखेर सरकारकै स्रोतबाट नमूनाका रूपमा कार्यक्रम अघि सार्न लागि मन्त्रालयले जनाएको छ। माइतीघर त्रिपुरेश्वर 1 किलोमिटर फ्लाइओभर बनाउन अध्ययन शुरू भएको मन्त्रालयका प्रवक्ता राजेन्द्र राज शर्माले जानकारी दिनुभयो। मन्त्रालयले 1025 किलोमिटरको पूर्व पश्चिम राजमार्ग 2 लेनबाट 4 लेनको बनाउन शुरू गरेको पनि जानकारी दिएको छ। पहिलो चरणमा एसियाली विकास बैंकको 25 अर्ब रूपियाँको सहयोगमा नारायणघाट बुटवल सड़कलाई 4 लेनको बनाउने काम शुरू भएको हो।
रसुवागढ़ी नाकाबाट सवारी आवागमन बन्द भएको छ। रसुवाको सीमा प्रहरी चौकी टिमुरेका अनुसार रसुवागढ़ीबाट झण्डै 14 किलोमिटर टाढा चिनिया भूभागमा सुक्खा पहिरो झरेर सड़क अवरूद्ध भएपछि मालवाहक सवारी साधनको आवतजावत बन्द भएको हो। गैरातीदेखि बन्द भएको सड़क खोल्न कम्तीमा 3 दिन लाग्ने चिनिया सुरक्षाकर्मीले जनाएका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो क्विज, आजको प्रश्न।
घोडे जात्राको अवसरमा कुन ठाउँमा एउटा मात्रै घोडा दौडाइन्छ?
ए पाटन, बी पोखरा।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री दाहालद्वारा चिनिया राष्ट्रपतिसँग भेटवार्ता, तातोपानी नाका सञ्चालनका लागि सहयोग गर्न आग्रह, मधेस केन्द्रित दललाई पनि चुनावमा सहभागी गराउनु पर्नेमा उपप्रधानमन्त्री थापाको जोड़, आफ्नै स्रोतबाट सुरुङ मार्ग र फ्लाइओभर बनाउने सरकारको योजना लगायतका खबर प्रस्तुत
गर्यौं। मर्मत गर्ने कार्यविधि केही खुकुलो हुने भएको छ। अनुदानको पहिलो किस्ता 98% प्रभावितले पाए पनि दोस्रो किस्ता लिने दोस्रो किस्ता लिने न्यून भएको भन्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणले निजी आवास पुननिर्माण प्राविधिक निरीक्षण कार्यविधि परिमार्जन गर्ने निर्णय गरेको हो। कार्यविधि परिमार्जनपछि पूर्ण रूपमा मापदण्ड नपुगेका घरले पनि अनुदान लिन सक्नेछन्। साथी मदन पौड्यालले कार्यविधिमा रहेका के कस्ता अप्ठ्यारो हटाउँदै हुनुहुन्छ भनेर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्दराज पोखरेललाई सोध्नु भएको छ।
प्राविधिक मापदण्ड नपुगेका छन् थुप्रै घरहरू, तर त्यसमा पनि दुईटा क्याटेगोरीका छन्। एउटा साँच्चै प्राविधिक मापदण्ड नपुगेका छन् तिनको एक किसिमले समस्याको समाधान गर्नुपर्छ, अर्को चाहिँ सानो कुरामा पनि नपुगेको तर समग्रमा भर्दाखेरि पुगेको छ। यसमा हाम्रो उद्देश्य भनेको चाहिँ घर भूकम्प प्रतिरोधक होस्, सानोतिनो भुइँचालो आउँदा नभत्कियोस् र भविष्यमा हाम्रो थुप्रै यो जुन जन र धनको क्षति भएको छ त्यो नहोस् भन्ने हो। त्यस कारणले हामीले अहिले के गर्यौँ भने एउटा त्यो गर्नै पर्ने, त्यसमा कुनै सम्झौता हुन्न, त्यो भएन भने किन हाम्रो उद्देश्य प्राप्त हुन्न। अर्को तेस्रो किस्ता दिँदासम्म पनि अलिकति सुधार गर्न सकिने, अनि तेस्रो भनेको कुनै चीजमा अलिकति हामीले हेर्न सकिने। ग्रामीण परिवेशमा जनताका घर बोलिया हुन् तर व्यावहारिक पनि होस् भन्ने हिसाबले यो तीनटा समूहमा बाँडेर अहिलेको निरीक्षण पुस्तिका बनाइएको छ। त्यसले अब थुप्रै मान्छेहरूले जसले सानो सानो गल्ती छ अरू फेरि तेस्रो किस्ता लिँदाखेरि सुधार गर्ने किसिमले उहाँहरूले दोस्रो किस्ता पाउनुहुन्छ।
के कुरामा सुधार गर्न सकियो भने अहिले बनेका घर पनि भूकम्प प्रतिरोधी प्रक्रियामा जान सक्छन् त, जस्तो प्राविधिकहरूले नापजाँच गर्दाखेरि
दोस्रो किस्ता माग्नको लागि मान्छेहरूलाई समस्या भएको छ। यो निरीक्षण प्रमाणीकरण जाँदाखेरि जुन फारम भर्दाखेरि इन्जिनियरहरूलाई पनि निर्णय लिन गाह्रो भएको छ। त्यसमा तीन प्रकारका वर्गीकरण गरेका छौं। एउटा त्यो नभई नहुने, त्यो गर्नै पर्छ होइन, जस्तै काठको पट्टी होस् अथवा सिमेन्टको ढलानको पट्टी होस् त्यो बान्नै पर्छ, त्यो नभए भने हुँदैन। अब जस्तै भिरालो 20 डिग्री भन्दा 22-25 डिग्री भयो त केही फरक परेन, त्यसमा केही सम्झौता गर्न सकिन्छ। अथवा अर्को कुरा कुनै चाहिँ कडा काठ बाहिर लगाएको छ भने त्यसलाई रङ लगाएर, अथवा नरम लगाएको छ भने भित्र रङ लगाएको छ तर बाहिर लगाएको छ भने पछि रङ लगाए पनि हुन्छ। गाह्रो भने भन्दा आधा फिट उचाइ भएछ भने त्यसलाई घटाएर फेरि पट्टी बाँध्न पनि सकिन्छ, त्यो सिकाउने कुरा हो। त्यसकारणले कुनै चीज गर्नै पर्ने हेर्नु पर्यो, भविष्यमा गर्दाखेरि पनि हुने खारहरूलाई तेस्रो किस्ता माग्दाखेरि गर भन्नु पर्यो, कुनैमा अलिकति हामी चाहिँ थोरै सहजीकरण अपनाउन सक्ने चीजमा गर्नु पर्यो। त्यस किसिमको कार्यविधिको फारम बनाउँदैछ, बनाएको छ। घर बनाउन खोज्नुभएका मान्छेहरूलाई यसले अलिकति सहजीकरण गरेको छ, तर यसको मतलब यो होइन कि घरहरू फेरि भूकम्प प्रतिरोधक हुने कुरामा चाहिँ हामीले सम्झौता चाहिँ गर्दैनौँ फेरि।
र प्राविधिक इन्जिनियरहरू गाउँमा नपुग्दै तर भूकम्प पछाडि नागरिकले हतार हतारमा पनि घर बनाए, अब ती घरको लागि यो मापदण्डले समेट्छै समेट्दैन त के हुन्छ उनीहरूले अनुदान पाउनका लागि?
एउटा त किस्ता ल्याउँदै आफ्नो घर बनाउँदै खालको अनुदान भयो मापदण्ड पुर्याएर, एउटा पहिला बनाएका तर मापदण्ड नपुगेकालाई मापदण्ड पुर्याउन गर्ने विभिन्न उपायहरू हामी पठाउँछौँ। यदि त्यो गरेर भूकम्प प्रतिरोधक बनाउन सक्नुभयो भने त्यसबाट पनि तपाईँले अनुदान पाउनुहुन्छ। अर्को कुरा, यसले आफैसँग स्रोत र साधन छ भने भूकम्प प्रतिरोधक घरहरू बनाउनुहोस्, तपाईँले नेपाल सरकारले घोषणा गरे अनुसारको अनुदान चाहिँ पाउनुहुन्छ।
भूकम्पले क्षति पुगेका गोर्खाका सबै माध्यमिक र निम्न माध्यमिक विद्यालयको पुननिर्माण शुरू भएको छ। सरकारी र गैर सरकारी संस्थाहरूको लगानीमा 111 माध्यमिक र 65 निम्न माध्यमिक विद्यालयको पुननिर्माण शुरू भएको हो। केही विद्यालयको पुननिर्माण धमाधम भइरहेको, केही निर्माणको चरणमा रहेको र केहीको भने लगानीको स्रोत सुनिश्चित भएको हो।
नेपाल र भारतबीच थप 5 वर्षको लागि इन्धन आपूर्ति सम्झौता भएको छ। भारतमा भएको यो सम्झौता अनुसार उसले आफ्नो नाफाको मार्जिन घटाएकाले अब तेल आपूर्ति लागत अहिलेको भन्दा सस्तो पर्नेछ। सम्झौता अनुसार नेपालले भारत बाहेक अरू देशबाट पनि तेल ल्याउन पाउने भएको छ। नेपालले कच्चा तेल ल्याएमा भारतले त्यसलाई प्रशोधन समेत गरिदिनेछ।
बझाङको सदरमुकाम चैनपुरमा नियमित रूपमा विद्युत आपूर्ति हुन थालेको छ। बाउली खोलामा पानीको सतह बढ़ेपछि उत्पादन बढ़ेकाले नियमित बत्ती दिन सकिएको सुरमादेवी विद्युत प्रणालीले जनाएको छ। खोलामा पानी नबढ़दा 200 किलोवाट क्षमताको डोगडी गाड लघु जलविद्युत आयोजनाले 70 किलोवाट मात्र बिजुली उत्पादन गर्दै आएको थियो। अहिले उत्पादन बढ़ेर 180 किलोवाट पुगेको छ।
सुरक्षित मातृत्व तथा नवजात शिशु बचाउका लागि प्रेषण सेवाको शुद्धिकरण परियोजनाले स्वास्थ्य चौकीसम्म सड़क पहुँच पुगेका र भवन भएका रामेछापका चार ठाउँमा आकस्मिक स्याहार घुम्ती कोषको स्थापना गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाको समन्वयमा युनिसेफको आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय रामेछाप र जनस्वास्थ्य संघको संयुक्त पहलमा रामेछापका चारवटा स्वास्थ्य संस्थामा घुम्ती कोष स्थापना हुन लागेको हो।
इलामको चुलाचुली गाउँपालिकाको चपेटीको रतुवा खोलाबाट ठूलो परिमाणमा सखुवाको चिरान काठ बरामद गरिएको छ। दक्षिणी सेक्टर वन कार्यालय सुखानीका प्रमुख रितेश भूषण बस्नेतको नेतृत्वमा सशस्त्र वन रक्षक सहित खटिएको टोलीले 152,432 रूपियाँ बराबरको सखुवाको चिरान काठ बरामद गरेको हो।
यस वर्षको मदन भण्डारी कला साहित्य पुरस्कारबाट नाट्यकर्मी विष्णु भक्त फुयाललाई मरणोपरान्त सम्मान गरिने भएको छ। मदन भण्डारी कला साहित्य प्रतिष्ठानले प्रगतिशील नाटकमा योगदान दिए बापत उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो। 25,000 रूपियाँ राशिको पुरस्कार आगामी चैत 22 गते उहाँको परिवारलाई हस्तान्तरण गरिनेछ। सिधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98-5-11-72-194।
41070007, 98-5-11-72-194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। घोडीजात्रा पर्व आज मनाइएको छ। हरेक वर्ष चैत कृष्ण औंसीका दिन बालबालिकालाई भूत प्रेत पिशाच लगायतले दुःख नदियोस् भन्दै घोडीजात्रा पर्व मनाइन्छ। घोडीजात्राको अवसरमा नेपाली सेनाले काठमाडौँको टुणखेलमा घोडा दौड़ तथा विभिन्न अश्वकला प्रदर्शन गरेको छ। घोडीजात्रा अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सहितका उच्च पदस्थ सरकारी अधिकारीहरू टुणखेल पुग्नु भएको थियो। यस्तै ललितपुरमा पनि एउटा घोडा दौड़ाएर घोडे जात्रा मनाइएको छ। काठमाडौँका नेवार समुदायको दशैंपछिको ठूलो पर्व पहाँचरेको क्रममा आज टुणखेलमा जात्रा हुँदैछ। आज राति 10 बजेतिर टुणखेलमा बटुकको भद्रकाली अजिमा, टेबहालको भद्रकाली अजिमा र कंकेश्वरी अजिमाको खड जुधाएर जात्रा गरिन्छ। भोलि असनमा विभिन्न अजिमाहरूको खड जुधाइनेछ।
भारतको दरभंगाबाट अपहरणमा परेकी दरभंगाकै सिकिन्दर अलीका 10 वर्षीय छोरी साना अली जनकपुरबाट अपहरण मुक्त भएकी छिन्। गएको शुक्रबार अपहरणमा परेकी सानालाई धनुषा प्रहरीको सहयोगमा उद्धार गरी परिवारको जिम्मा लगाइएको हो। जनकपुर बस स्ट्याण्डमा प्रहरीलाई देखेपछि अपहरणकारीले आफूलाई छोडेर भागेको सानाको भनाइ छ।
खुटाङमा स्वच्छ एवं स्वस्थ मासु अभियान शुरू भएको छ। मासुबाट मानिसमा सर्ने रोग नियन्त्रण गर्न जनचेतना जगाउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालयले सप्ताहव्यापी स्वच्छ एवं स्वस्थ मासु अभियान शुरू गरेको हो। अभियानका क्रममा वधशाला अनुगमन गर्नुका साथै अस्वस्थ मासु बिक्री गर्ने व्यवसायीलाई कार्यवाही गरिने कार्यालयले जनाएको छ।
फेसबुकमा रामजी लम्साल सोध्नुहुन्छ, नेपालभित्र हुने र नेपाल बाहिर हुने कुनै पनि खेलको प्रत्यक्ष प्रसारण गर्ने भरपर्दा संचार माध्यम नहुँदा हामी समर्थकहरू निराश छौं। खेलको प्रत्यक्ष प्रसारणको लागि हामीसँग लगानी नभएको हो कि इच्छा शक्ति?
ट्विटरमा ऋषि राम पराजुलीले सोध्नु भएको छ, म जस्तै 18 वर्ष उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएकाहरूले स्थानीय तहको चुनावमा भोट हाल्न पाउँछौ कि पाउँदैनौ? यो कुरा निर्वाचन आयोगले अभियान नै चलाएर स्पष्ट पारिदिनु पर्यो।
पराजुलीजीलाई एउटा जानकारी दिउँ जस्तो लाग्यो मलाई। 18 वर्ष उमेर पूरा भए पनि मतदाता नामावलीमा नाम छैन भने भोट हाल्न पाइँदैन। त्यसैले तपाईँ यो पटकको चुनावमा भोट हाल्न छुट्नुभयो। अब अर्को चुनावमा भोट हाल्नका लागि निर्वाचन कार्यालयमा गएर समयमै फोटो खिचेर नामावली दर्ता गराउनुहोला। स्थानीय तहको चुनाव लगत्तै निर्वाचन कार्यालयहरूमा नामावली दर्ता गरिन्छ।
उज्यालोको फेसबुक पेजमा शिशिर केसी लेख्नुहुन्छ, अहिले गाउँ गाउँमा नेताहरूको दौड़धूप शुरू भइसकेको छ, नेताको मुख देख्न चुनाव नै आउनुपर्ने रहेछ है।
बस्नेत पौडेल लेख्नुहुन्छ, रोजगारीको सिलसिलामा 40 लाख भन्दा धेरै नेपाली विदेशमा छन्, 20 वर्षपछि बल्ल बल्ल हुन लागेको चुनावमा पनि उनीहरूले भोट दिन नपाउने हुन्, कसरी हुन्छ विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था मिलाउनु पर्यो सरकार।
देवेन किशोर अञ्जान लेख्नुहुन्छ, प्रधानमन्त्री पुष्पकमल दाहालले चिनिया राष्ट्रपतिसँग उत्साहजनक भेटघाट गरेका खबर सुन्न पायौं, भेटमा भएका कुरा कार्यान्वयन भएमा दुवै देशलाई पक्कै फाइदा हुनेछ।
अनि सिन्धुलीका अमर तामाङले हाम्रो आइभीआरमा रेकर्ड गराएको विचार यस्तो छ,
भूकम्प भएको यतिका समय हुँदा पनि पुनर्निर्माण हुन सकेको छैन, त्यसमध्ये थोरैको पुनर्निर्माण भएका छन् तर त्यो पनि सुरक्षित छ छैन कसैले थाहा छैन। पहिलोचोटि पारित भएको 70 वटा नक्सा सुन्न त पाइयो तर कस्तो खालको हो हेर्न भने पाएन। अहिले फेरि 6 वटा नक्सा आएको सुन्छु, त्यो पनि त भूकम्प पीडितले हेर्न नपाउँदै कुरामा मात्र सीमित हुने होला नि होइन सरकार? के यो बिरालोले मुसा खेलाको जस्तो भएन र?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र ऋग्वेद शर्मा। अब विदेशका खबर। भारत उत्तर प्रदेशका मासु पसल तथा वधशाला बन्द गरिएको विरोधमा व्यवसायी आन्दोलित भएका छन्। योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री बनेपछि त्यहाँ धेरै मासु पसल तथा वधशालालाई अवैधानिक भन्दै बन्द गरिएको बीबीसीले जनाएको छ। उत्तर प्रदेशका मासु पसल तथा वधशाला झण्डै 18% मुस्लिम समुदायले चलाउँदै आएका छन्। अनुमति बिना चलाइएका मासु पसल तथा वधशालालाई कानून अन्तर्गत ल्याउन र वधशालालाई एकद्वार नीतिमा ल्याउने योजना स्वरूप बन्द गराइएको उत्तर प्रदेशका अधिकारीहरूले बताएका छन्। उत्तर प्रदेशका बासिन्दाले भने व्यवसाय बन्द गराइएपछि आफ्नो जीविकोपार्जनमा समेत समस्या आएको बताएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। इमर्जिङ टीम्स एशिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग 6 विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानको 23 वर्ष मुनिको टीमलाई 181 रनको लक्ष्य दिएको थियो। पाकिस्तानले 45 ओभर 1 बलमा 4 विकेटको क्षतिमा लक्ष्य भेट्टायो। पाकिस्तानका लागि इमाम उल हकले शतक बनाए। नेपालका ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछानेले 2-2 विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 180 रन बनाएको थियो। नेपालका लागि सुनिल धमलाले 43, शरद भैसवाकरले 38, विनोद भण्डारीले 24 तथा आरिफ शेखले 18 रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरीले 14, सागर पुनले 4, सुसन भारीले 3 तथा कप्तान ज्ञानेन्द्र मल्लले 2 रन बनाए। पाकिस्तानका गुलाम मुदस्सरले 5, ओसामा मीरले 2 तथा बिलाल आसिफ र जाफर गोहरले 1-1 विकेट लिए। आज भएका अरू खेलमा अफगानिस्तान बंगलादेश र भारत विजयी भएका छन्। दोस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग खेल्नेछ।
एसिया कप छनौट अन्तर्गत भोलि फिलिपिन्ससँगको खेलका लागि नेपाली टोलीले आज अन्तिम अभ्यास गरेको छ। फिलिपिन्सको मनिलामा यो खेल नेपाली समय अनुसार भोलि बेलुकी 5:45 शुरू हुनेछ। नेपाल रहेको समूह एफमा ताजिकिस्तान, यमन र फिलिपिन्स छन्। नेपालले होम एण्ड अवे पद्धति अनुसार यी तीन देशसँग 6 खेल खेल्नेछ। समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् 2019 युएईमा हुने एसिया कप खेल्न पाउनेछ।
मनाङमोर संधि क्लब सर्लाहीमा चलिरहेको राजश्री जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सर्लाहीको कर्मैयामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई 2-0 हराउँदै मनाङ फाइनल पुगेको हो।
यो खबर फेरि सुन्नुहोला। नेपाल आर्मी क्लब राजश्री जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सर्लाहीको कर्मैयामा आज अर्को विभागीय टोली सशस्त्रको एपीएफ क्लबलाई 3-0 हराउँदै आर्मीले उपाधि यात्रा तय गरेको हो। आर्मीको जीतमा जर्ज प्रिन्स कार्की, टंक बस्नेत र शेषराज महतोले गोल गरी आर्मीले अब उपाधिका लागि मनाङ मर्स्याङदी क्लबसँग पर्सी खेल्नेछ।
र अस्ट्रेलियासँगको चौथो तथा निर्णायक टेस्ट जित्नका लागि भारतले 106 रनको सामान्य लक्ष्य पाएको छ। पहिलो पालीमा 300 रन बनाएको अस्ट्रेलिया दोस्रो पालीमा आज 137 रनमा अल आउट भएपछि भारतले 106 रनको सामान्य लक्ष्य पाएको हो। लक्ष्य पछ्याउने क्रममा घरेलु टोली भारतले आज तेस्रो दिनको खेल सकिँदा विनाश शेट्टी 19 रन बनाएको छ। अब भारतले दुई दिनको खेल बाँकी रहेको अवस्थामा जितका लागि थप 87 रन मात्र बनाए पुग्नेछ। यस्तै दक्षिण अफ्रिकासँगको टेस्टको पहिलो पालीमा न्यूजील्याण्डले अग्रता लिएको छ। दक्षिण अफ्रिकालाई 314 रनमा अल आउट गरेर ब्याटिङ थालेको न्यूजील्याण्डले आज तेस्रो दिनको खेल सकिँदा 4 विकेट गुमाएर 321 रन बनाउँदै 7 रनको अग्रता लिएको हो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री दाहालद्वारा चिनिया राष्ट्रपतिसँग भेटवार्ता, तातोपानी नाका सञ्चालनका लागि सहयोग गर्न आग्रह, चुनावका लागि 13 करोड़ रूपियाँ बराबरको सहयोग गर्ने चीनको प्रतिबद्धता।
मधेश केन्द्रित दललाई पनि चुनावमा सहभागी गराउनुपर्नेमा उप प्रधानमन्त्री थापाको जोड़। मधेश केन्द्रित दलको सहभागितामा चुनाव हुने अर्का उप प्रधानमन्त्री निधिको दावी।
आफ्नै स्रोतबाट सुरुङ मार्ग र फ्लाइओभर बनाउने सरकारको योजना, आउँदो वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरिने।
भारत उत्तर प्रदेशमा मासु व्यवसायी आन्दोलित, नयाँ सरकारले व्यवसाय बन्द गराएपछि जीविकोपार्जनमा समस्या भएको भनाई।
र इमर्जिङ टिम्स कप एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग 6 पराजित, भोलि बंगलादेशसँग खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।